नमस्कार, कार्यक्रम अन्तर संवादबाट म बाबुराम तिमिल सिन्हा। रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति कार्यक्रम अन्तर संवादमा हामी समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग कुराकानी गर्दछौं। आदरणीय श्रोताहरू, आज 75 प्रजातन्त्र दिवस 2007 सालको सफल क्रान्तिबाट 104 वर्ष लामो निरंकुश जानिया राणा शासन अन्त्य भई मुलुकमा प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष आजको दिनमा प्रजातन्त्र दिवस मनाइन्छ। 2007 सालदेखि हालसम्मको समीक्षा गर्नुपर्दा यस अवधिमा मूल रूपमा 3 पटक राजनीतिक परिवर्तन भए, मुलुकमा 6 संविधान जारी भए। 2062-63 सालको दोस्रो जनआन्दोलनबाट मुलुकमा राजतन्त्रको विधिवत अन्त्य भई गणतन्त्र स्थापना भयो। गणतन्त्र स्थापनाको पनि 18 वर्ष पूरा भइसकेको छ। 2072 साल असोज 3 गते संविधान सभाबाट संघीय गणतन्त्रात्मक संविधान जारी भई अहिले मुलुक संविधान र कानून अनुसार संघीयताको अभ्यासमा पनि रहेको छ। संघीयता अनुरूप प्रदेश र स्थानीय तहमा शक्तिको विकेन्द्रीकरण पनि भएको छ। मुलुकमा अहिले 753 स्थानीय तहहरू सशक्त भूमिकामा अगाडि बढ़िरहेका छन् भने 7 प्रदेशले पनि आफ्नो पहिचान स्थापित गरिसकेका छन्। मुलुकले सामाजिक, सांस्कृतिक र राजनीतिक उपलब्धिका हिसाबले ठूलो फड्को मारेको छ। प्रजातन्त्रको सुन्दर पक्ष मानिने आवाधिक निर्वाचन समयमै सम्पन्न भइरहेका छन्। जनताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएका छन्। यति हुँदाहुँदै पनि मुलुकले राजनीतिक अस्थिरताको समस्या भने केही हदसम्म झेलिरहेको छ। 2046 सालमा बौद्धलीय व्यवस्था पुनः स्थापना भएदेखि हालसम्मको 35 वर्षको अवधिमा 31 पटक सत्ता परिवर्तन भएका छन्। संविधान र कानून कार्यान्वयन लयमा आउँदै गर्दा नेतृत्वकर्ता राजनीतिक दलहरूले पछिल्लो समय राजनीतिक स्थिरताका विषयमा समेत चासो व्यक्त गरिरहेका छन्। आर्थिक वृद्धि र विकासका सवालमा मुलुकले अपेक्षित फड्को मार्न नसकेको जनगुनासो रही आएको छ। आजको अन्तर्संवादमा हामी प्रजातन्त्र दिवसलाई केन्द्रमा राखेर राष्ट्र निर्माण र राज्य निर्माणका सन्दर्भमा भए गरेका प्रयास, उपलब्धि लगायतका विषयमा त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्र विभागका प्रमुख डाक्टर ईश्वरी प्रसाद कणेलसँग कुराकानी गर्दैछौ। डाक्टर साहब, स्वागत छ यहाँलाई कार्यक्रम अन्तर्संवादमा।
धन्यवाद।
आज प्रजातन्त्र दिवसका सन्दर्भमा मुलुकले प्राप्त गरेका राजनीतिक, सामाजिक र सांस्कृतिक उपलब्धिलाई हामी कसरी मूल्यांकन गर्न सक्छौ? 2007 सालको परिवर्तनलाई आजको दिनमा हामीले कसरी स्मरण गर्ने? मैले कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
धन्यवाद प्रश्नको लागि। नेपालमा जानिए राणा शासनको अन्त्य भई प्रजातान्त्रिक शासन व्यवस्थाको शुरूआत भएको आजको पूर्व सन्ध्या, आजको दिनमा जुन प्रश्न तपाईँले रेडियो नेपाल मार्फत जनताको सामु पुर्याउने योजना बनाउनु भयो, त्यसको लागि विशेष धन्यवाद दिन चाहन्छु। नेपाल आफैमा स्वतन्त्र स्वाभिमानी देश हो, तर नेपालले गर्न खोजेका प्रगतिका विषयहरू, आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक परिवर्तनका विषयहरू नेपालको आफ्नै आफ्नै आर्थिक नम्सबाट चल्न नसकेको, राजनीतिक विषयहरू पनि आफ्नो सिद्धान्त अनुसार चाहिँ चल्न नसकेको विभिन्न कारणहरूले नेताहरूका मनहरू परिवर्तन हुँदै गएको र उनीहरूले यो अन्तर्राष्ट्रियकरण, जसलाई हामी ग्लोबलाइजेसन भन्छौँ, त्यो ग्लोबलाइजेसनको प्रभावका कारणले गर्दा देशमा विभिन्न किसिमको विचलन भइरहेको जस्तो देखिएको छ। यसको प्रमुख कारण 3 कारण हो। एउटा, नेपालको आर्थिक स्ट्यान्डर्ड अहिलेको अवस्थामा नेपाली पनबाटै धान्न नसकिने परिस्थिति, नम्बर 1। नम्बर 2, बढ्दो अन्तर्राष्ट्रियकरण र त्यसको प्रभाव नेपालमा परेको। नम्बर 3, नेपालको सुतिरहेको अर्थतन्त्रलाई विश्वको उठिरहेको चलायमान अर्थतन्त्रको डाइरेक्ट सम्प्रेषित हुनु। यो 3 कारणले गर्दाखेरि आज राजनीतिक अस्थिरता, आर्थिक अपचलन र नेताहरूमा वैभवको स्थिति सिर्जना भएको देखिन्छ। लोकतान्त्रिक शासन व्यवस्थाको नम्स तपाईँले पृष्ठभूमि भन्नुभएको छ, आवाधिक निर्वाचन हो, सक्षम र आत्मनिर्भर अर्थतन्त्र हो र सबल राजनैतिक नेतृत्व र सक्षमता हो। आज हामीले देखिरहेका छौँ राजनीतिक दलहरूको क्रियाकलापहरू हामीले निहालिरहेका छौँ, उनीहरू आफ्नै भूमिमा आफ्नै खुट्टामा आफ्नै सिद्धान्तमा टेकेर आफ्नो सिद्धान्त उद्देश्य र त्यसले प्राप्त गर्ने जुन गोल हो त्यो गोल उसले एक्चुअल गोल हो त्यो गोल उनीहरूले जनता सामु सम्प्रेषण गर्न सकेका छैनन्। तपाईँले हेर्नुहोस् जसले चारपटक पाँचपटक प्रधानमन्त्रीत्व लिइसकेका छन् त्यस्ता राजनीतिक दलहरूले तपाईँको एउटा नेताले अर्कालाई गाली गर्ने हरेक कार्यक्रममा जाँदाखेरि राजनीतिक दलहरूले आफ्नो सिद्धान्त के हो मैले जनतालाई कसरी अगाडि बढाउन सकिन्छ र यो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा ल्याउन सकिन्छ भनेर उनीहरूले कहिल्यै पनि तपाईँको भाषण गरेको देखिएन। जहिले पनि एकले अर्कालाई गाली गलोजमा उभ्रिने सामाजिक सद्भावलाई खलबलाउने र जनताको चाहिँ मानसिकतालाई चाहिँ परिवर्तन खोज्न गर्ने एउटा चुनावी मत कास्टिङको आधारमा उनीहरूले गरेको अभियान क्याम्पेनिङ।
यहाँले भनिरहेकै सन्दर्भमा म केन्द्रित हुन चाहे, उपलब्धिहरू हासिल भएका छन्, उपलब्धिहरू प्राप्त भएका छन्, तर प्राप्त उपलब्धिको व्यवस्थापन प्रभावकारी रूपमा हुन सक्दा अपेक्षित लाभ लिन नसकेका आवाजहरू गुनासाहरू चाहिँ सुनिँदै आएका छन्। यो दृष्टिकोणबाट राष्ट्र निर्माण र राज्य निर्माणको कार्यलाई क्रमिक रूपले कसरी हेर्न सकिन्छ? यहाँले भनिरहेको सन्दर्भ राज्य निर्माणतर्फ केन्द्रित छ जस्तो मलाई लाग्छ। राष्ट्र निर्माणको हिसाबले हामी एकताको सूत्रमा बाँधिएका छौं, त्यसै गरी धेरै प्रगतिहरू पनि हासिल भएका छन् जस्तो पनि देखिन्छ। यो राष्ट्र निर्माण र राज्य निर्माणको सन्दर्भमा केन्द्रित भएर बताइदिनुहोस् न, हामीले के कति उपलब्धिहरू हासिल गर्यौं र अब के कसरी उपलब्धि हासिल गर्न सकिन्छ अति नै संक्षिप्तमा।
मैले पृष्ठभूमिमा भनेको कुरो यसैलाई जोड्दै थिएँ, अलिकति लामो हुन्छ हाम्रो भनाई। अहिले जुन तपाईँले जुन सठिक ठ्याक्कै प्रश्न चाहिँ सेन्ट्रलाइज गर्नुभयो त्यसको लागि म धन्यवाद दिन चाहन्छु पुनः। वास्तवमा राज्य निर्माणका सवालमा अहिलेसम्म गरेको प्रगतिलाई त्यति निराशाजनक भन्न मिल्दैन, तर निराशाजनक कसरी भयो त भन्दा तुलनात्मक रूपमा हामीले अमेरिकाको, बेलायतको, अस्ट्रेलियाको चाहिँ तपाईँ तुलना गऱ्यौँ, त्यस्तै हामीले भारत र चाहिँ चाइनाको पनि तुलना गऱ्यौँ, जसले गर्दाखेरि हामी कमजोर जस्तो भएको देखिन पुग्यो र धेरै कुराहरूको प्रगति भएको छ। प्रजातन्त्र आइसकेपछि त्यो प्रजातन्त्र आइसकेपछि त्यो प्रगति राष्ट्र निर्माणको सवालमा बाटोघाटोको विषयहरूलाई जोड्ने, अर्थतन्त्रलाई चाहिँ मजबुत बनाउने, त्यसपछि गएर नयाँ नयाँ किसिमका चाहिँ योजनाहरू ल्याउने काम त नभएको होइन, तर ती कामहरू असन्तुलित अपेक्षाकृत नभएको भन्ने जनताको गुनासो हो। र त्यो जनताको त्यो गुनासोलाई सही रूपमा सम्बोधन गर्नका लागि जुन राजनीतिक स्ट्यान्ड छ त्यो राजनीतिक स्ट्यान्ड चाहिँ आफ्नो बुटामा हुनुपर्छ। मैले भन्न खोजेको कुरा के हो भने जस्तै अहिले नेपालमा सङ्घीय लोकतान्त्रिक व्यवस्था कार्यान्वयन भएको छ र यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा एकदमै खर्चिलो भएको छ, जसले गर्दाखेरि राज्यले गरेका राज्य निर्माणमा गरेका विकासका कामहरू पनि त्यसका कारणले ओझेलमा पर्न गएको छ। आज जनताहरूले जनतालाई अहिले चिन्ता के को छ त भन्दा हामीलाई भावी सन्ततिको लागि ऋणहरू बोकाइएको छ भन्ने चिन्ता छ। त्यो कुरा यथार्थ पनि हो, राज्यले कुनै पनि कारोबार गर्दाखेरि ऋण र धनको कुरा गर्छ र त्यसैको आधारमा अहिले बनेको जुन राष्ट्रिय पहिचान छ त्यो राष्ट्रिय पहिचानको बिचमा असन्तुलन देखिन खोजेको, जनताको आवाज अलिकति फरक ढङ्गले आइरहेको हो। र राज्य निर्माणका सन्दर्भमा त धेरै विकासहरू भइरहेको छ, जस्तै यहाँको शिक्षा, स्वास्थ्य, सामाजिक अवस्था, जनताको लिभिङ स्ट्यान्डर्ड पनि बढिरहेको छ। जस्तै हामीले हिजो $200-$300 चाहिँ हाम्रो लिभिङ स्ट्यान्डर्डमा गुजारेको छौँ भने हामीले अहिले $1,000 भएको घोषणा गरिरहेको अवस्था छ। त्यस कारणले चाहिँ आर्थिक रूपमा चाहिँ केही जनताहरू सबल भएका हुन्। भन्न मात्र यति खोजिएको हो कि तुलनात्मक रूपमा नेपालको आर्थिक स्ट्यान्डर्ड चाहिँ तपाईँको कमजोर छ, तुलनात्मक रूपमा नेपालको राजनीतिक चाहिँ स्थायित्व कमजोर छ, तुलनात्मक रूपमा नेपाली नेताहरूले आफ्नो गोजीबाट आफ्नो खल्तीबाट खर्च गरे जस्तो गरी तपाईँको विकास दिने, जसले गर्दाखेरि जनताले ती कुराहरूलाई बताइदिनुपर्ने, जसका कारणले गर्दाखेरि हाम्रो उपलब्धि गुमेको जस्तो छ। तर उपलब्धि निकै भएको छ, जस्तै सुरुङ मार्गका कुराहरू, फास्ट्र्याकका कुराहरू, जस्तै बढ्दो इन्टरनेट, अहिले तपाईँको चाहिँ हामी यसरी इन्टरनेटमा कुरा गर्न सक्ने, इन्टरनेटको चाहिँ प्रयोग गर्न सक्ने गरिरहेका छौँ। अहिले हाम्रो पठन पाठन पनि तपाईँको चाहिँ अनलाइन सिस्टमबाट हुन्छ, विद्यार्थीहरूका चाहिँ विभिन्न किसिमका चाहिँ शैक्षिक भविष्यसँग जोडिएका विषयहरू अनलाइन सिस्टमबाटै गरिन्छ। र अहिले तपाईँले चाहिँ जुन कुरा छ त्यो डिजिटलको कुरामा, जस्तै अहिले सिधै संसदमा हुने बहस तपाईँको जनताले सिधै हेर्न पाउँछ अनलाइन सिस्टमबाट, जनतालाई जनताको लागि चाहिँ नेताले के बोलिरहेको छ, मैले तपाईँलाई अहिले एउटा उपलब्धि भनेको नेताहरूले हिजो गरेका गल्तीहरू जनताको सामु ल्याउने महत्त्वपूर्ण उपलब्धि हो। तर मैले अहिले अहिले पनि मेरो मत के छ भने जनताको सामु हिजोका
यहाँले भनिरहेकै सन्दर्भमा म थप केन्द्रित हुन चाहे
गर्नुपर्छ है। अब जनतालाई मात्रै मानसिक गर्यो भने त्यसलाई कारवाही हुँदैन। कसैले गल्ती गरेको छ व्यक्तिगत स्वार्थको लागि त राज्यको स्वार्थको लागि गरेका गल्ती भनेको राज्यसँगै सम्बन्धित हुन्छन्। र अहिले तपाईँको हाम्रो संसद निकै पेचिलो बनेको छ। यो पेचिलो भनेको के हो त भन्दा राजनीतिक उपलब्धि हो। यदि राजनीतिक शास्त्रले यो पेचिलोलाई के भन्छ राजनीतिक उपलब्धिको रूपमा लिन्छ। त्यो उपलब्धि के हो भन्दा नेताहरूले के गरे हिजो र भोलि के गर्ने हो र आज के गर्दैछ त्यो विषयले तपाईँको एउटा नयाँ राजनीतिक चाहिँ नयाँ राजनीतिक संस्कृतिको विकास पनि हुनसक्छ। तर झट्ट हामीलाई यो उपलब्धि उपलब्धिहीन जस्तो लाग्छ। किन किनभने अहिले त हामी तपाईँको चाहिँ तुरुन्तै रिटर्न चाहन्छौँ, तुरुन्तै आउन प्रतिफल चाहिन्छ।
यही सन्दर्भमा मैले यहाँलाई थप प्रश्न गर्न चाहे, जस्तो अब 2007 सालको राजनीतिक परिवर्तन, 17 सालको पञ्चायती व्यवस्था, त्यसै गरी 2037 सालमा जनमत संग्रह पनि भयो मुलुकमा, 46 सालमा पहिलो जनआन्दोलन भयो र 62-63 सालमा दोस्रो जनआन्दोलन भयो, अहिलेसम्म आइपुग्दा जनताको स्थानबाट मूल्याङ्कन गरेर हेर्दा जनताको जीवनस्तर, अधिकार प्राप्ति, सार्वजनिक सेवामा नागरिकको पहुँच लगायतको दृष्टिकोणबाट सरकारको प्रभावलाई कसरी हेर्न सकिन्छ, संक्षिप्तमा बताइदिनुहोस् न। यहाँले यसै विषयलाई सम्बोधन पनि गर्दै हुनुहुन्थ्यो।
वास्तवमा हामीले सरसर्दी हेर्दाखेरि राजनीतिक स्वतन्त्रताको लागि आजसम्मका लडाईँहरू भएको देखिन्छ। त्यही राजनीतिक स्वतन्त्रताका लागि भएको लडाईँको उपलब्धि भनेकै तपाईँ र मैले अहिले बोल्न पाउने। हिजो तपाईँको आर्थिक विकास वामै गतिमा गइरहेको थियो र राजनैतिक विकास तपाईँको लगभग शून्य अवस्थामा थियो। तर आज यी तपाईँले भनेका जति 4-5 वटा आन्दोलनहरू छन् ती आन्दोलनहरूको उपलब्धि भनेकै के हो भन्दा जनताले स्वतै स्फूर्त बोल्न पाउनुपर्छ भन्ने हो। र अब हामीले गर्नुपर्ने अर्को चाहिँ तपाईँको चाहिँ क्रान्ति भनेको आर्थिक उपलब्धिका लागि हो। आर्थिक उपलब्धिका लागि गर्ने क्रान्ति पनि अब सुरुवात भएको छ। तपाईँले हेर्नुहोस् हिजो आजको संसद प्रतिनिधि सभामा जुन कुराहरू आइरहेका छन्, माननीय जीवहरूले जुन कुराहरू उठाइरहनु भएको छ, उहाँले यदि त्यसलाई गम्भीरताका साथ लिनुभएको छ भने, गम्भीरताका साथ उहाँले बुझ्नु भएको छ भने, कुरा मात्रै उठाउनु भएको छ भने ड्याट इज नट गो राइट वे। यदि उहाँहरूले सही रूपमा उठाउनु भएको छ, साँच्चीकै अब हामी भ्रष्टाचार गर्दैनौँ, भ्रष्टाचार नगर्ने हो भन्ने उहाँको प्रतिबद्धता हो भने अब तपाईँको आर्थिक उपलब्धिका निमित्त आवाज बुलन्द भइसकेको छ। जस्तै हिजो चाहिँ स्वर्णिम बाग्लेजीले यो लाउडा काण्डको बारेमा एउटा खेरि सत्या दिनुभयो। यदि उहाँ साँच्चीकै सभासद हो, मान्ने हो र उहाँले तथ्यमा गर्नुभएको त्यसलाई आज सर्वोच्च अदालतमा मुद्दा दायर गर्न सक्नुपर्छ। कुनै पनि कुरा अफवा फैलाएर तपाईँको चाहिँ म ठुलो हुन्छु भन्ने विषय भन्दा पनि अब न्यायिक रूपमा त्यो महत्त्वपूर्ण उपलब्धि हो। लाउडा काण्डमा भएको जुन घोटाला छ त्यो नेपालको तर्फबाट के भएको छ, उसको कम्पनीबाट भएको घोटाला त उसले कारवाही गरिसक्यो हो, त्यसलाई तपाईँको सामान्य सुप्रिम कोर्टमा चाहिँ दर पेश गर्नुपर्छ र जनतालाई सुसूचित गर्नुपर्छ। अब जनताको रगत र पसिनाबाट सृजित भएको करको एक एक हिसाब किताब गर्नुपर्छ। यो तपाईँको आर्थिक क्रान्तिको सुरुवात हो र यो आर्थिक क्रान्तिको सुरुवातलाई तपाईँको लेनदेनको हिसाबमा लाने हो कि
आर्थिक विषयमा म पुनः आउनेछु। हामी कुराकानीकै क्रममा रहेका छौं। आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले प्रजातन्त्र दिवसको सन्दर्भमा केन्द्रित भएर मुलुकले प्राप्त गरेका उपलब्धि, समीक्षाका विषय लगायतमा केन्द्रित भएर त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्र विभागका प्रमुख डाक्टर ईश्वरी प्रसाद कणेलसँग कुराकानी गरिरहेका छौं। हुन्छ, यहाँले आर्थिक वृद्धि र विकासको कुरालाई उठान गरिरहनु भएको थियो, म त्यही सन्दर्भमा थप प्रश्न गर्न चाहन्छु। परिवर्तनका हिसाबले धेरै सकारात्मक कुराहरू पनि भए गरेका छन्। संविधान सभाबाट संविधान जारी भयो, मुलुकमा संघीयता लागू भयो, शक्तिको विकेन्द्रीकरण भयो, समानुपातिक र समावेशी चरित्रलाई आत्मसात पनि गरिएको छ। तर अपेक्षाकृत आर्थिक समृद्धि हासिल नहुँदा नागरिकको जीवनस्तरमा सोचे अनुरूप भनौं या व्यापक सुधार हुन सकेको छैन भनिन्छ। राजनीतिक उपलब्धि र आर्थिक समृद्धिको अन्तरले जनताको जीवनस्तर र सोच्ने प्रवृत्तिलाई केही फरक पार्ने हो कि होइन, यहाँले भन्न खोजेको कुरा के थियो? आर्थिक वृद्धि र विकास भने अनुसार नहुँदा नागरिकले गरिरहेको गुनासोलाई कसरी सम्बोधन गर्न सकिन्छ?
अहिले हामीले तर्सर्ती हेऱ्यौँ भने 2072 सालमा नेपालको संविधान लागू भएदेखि स्थानीय तहहरूले निकै महत्त्वपूर्ण गतिविधिहरू सञ्चालन गरेको देखिन्छ। यदाकदा कुनै स्थानीय तहहरूले आफूले गर्न सक्ने काम नियम कानुनका कारणले गर्दाखेरि गर्न नसकेको पनि सुनिएको छ। हामीले सरस्वती हेर्दाखेरि जुन सिधै बजेट स्थानीय तहहरूमा गइरहेको छ त्यो बजेट कार्यान्वयनको दृष्टिकोणले स्थानीय तहहरू धेरै हदसम्म चाहिँ सक्रिय देखिन्छन्। तर कतिपय सन्दर्भमा स्थानीय तहमा हिजो भन्दा आज फरक उनीहरूले प्रयोग गर्ने यातायातका साधनहरू उनीहरूले चाहिँ गर्ने खर्चहरूका मात्राहरू धेरै देखिएका छन्, जसका कारणले गर्दाखेरि जनतामा गुनासो आइरहेको छ कि स्थानीय तहमा पनि भ्रष्टाचार भइरहेको छ र यिनीहरूले खर्च बढी गरिरहेका छन्, विकासको काम चाहिँ न्यून छ भन्ने जनगुनासो अहिले पनि तपाईँ हामीले सुनिरहेकै हो र त्यो यथार्थ पनि हो। तर हामी कहाँ स्पेसली रूपमा यो स्थानीय तहको स्ट्यान्डर्ड कायम भइ नसकेको परिस्थिति अहिले पनि छ। जब स्थानीय तहमा स्थानीय नर्मको स्ट्यान्डर्ड पनि कायम हुन्छ त्यसपछि तपाईँको यो भ्रष्टाचारमा कम हुने, जनता सुसज्जित हुने र जनताले आफ्नो अधिकार उपयोग गर्न सक्ने परिस्थिति निर्माण हुन्छ। त्यसै कारणले गर्दाखेरि विकासका मोडेलहरू विभिन्न किसिमका हुन्छन्। हाम्रो देशको विकासको मोडेल भनेको परम्परागत मोडेल छ। यहाँ ठुला किसिमका औद्योगिक क्षेत्रहरू निर्माण गर्न सक्ने अवस्था छैन। स्थानीय तहले आफ्नो वरिपरिका चिजहरूलाई, साना चिजहरूलाई चाहिँ संरक्षण गर्ने, तिनीहरूको चाहिँ विकास गर्ने, स्तर उन्नति गर्ने र त्यो आवश्यकता अनाउने र तपाईँको प्रदेश सरकारलाई त्यो दिने र प्रदेश सरकारले केन्द्रमा दिने यो एउटा चाहिँ सङ्घीय व्यवस्थाको आधारिक मान्यता हो। र यो मान्यताका लागि तपाईँको सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको बिचमा चाहिँ तालमेल हुनु जरुरी छ। त्यसका कारणले गर्दाखेरि आर्थिक परिस्थितिलाई मजबुत गर्न सकिन्छ। तर हामी कहाँ नयाँ किसिमको अभ्यास भएको कारणले गर्दाखेरि खर्च निकै नै बढिरहेको छ, खर्चको मात्रामा उपलब्धि कम भएको छ। त्यो कुरा जनताले स्वीकारेका छन्, जनताले यही कुरा उठाइरहेका छन्। तर कतिपय अवस्थामा आफ्नो राजनीतिक दलका पृष्ठपोषण गर्ने र आफ्नो राजनीतिक दलका निकट मान्छेलाई त्यहाँ समावेश गर्ने विषय पनि उठानको रूपमा आइरहेको छ। जस्तै उदाहरण लागि तपाईँले हिजो एउटा चाहिँ घटना सुन्नुभयो, तपाईँको एउटा वार्ड अध्यक्षले चाहिँ वार्ड सचिवलाई चाहिँ दुई झापट लगाएर चाहिँ तपाईँको चाहिँ विरोध पार्यो भन्ने पनि तपाईँले सुन्नुभयो हिजैको दिनमा, हिजो अस्तिको दिनमा। त यो के हो त भन्दा हाम्रो चाहिँ नेतृत्ववर्गले तपाईँको चाहिँ आदेशको भरमा काम गराउन कोसिस गर्दैछ तर कर्मचारी तन्त्रले त्यसलाई तपाईँको कानुनको भरमा काम गर्नुपर्ने हुन्छ। यो आदेशको भरमा काम गर्ने र कानुनको भरमा काम गर्ने जुन कुरा आइरहेको छ नि यो नै तपाईँको के हो त भन्दा स्थानीय तहहरूको उपलब्धिको सङ्केत हो। किनभने अब तपाईँको स्थानीय तहमा आदेश दिने जुन व्यक्ति आदेश दिने हुँदो रहेनछ, उसले लिगल अनुसार आदेश दिनुपर्छ भन्ने मान्यता स्थापित गर्न जरुरी छ। त्यस कारणले गर्दाखेरि हाम्रो चाहिँ यो स्थानीय तह निर्माण, यो सङ्घीय व्यवस्था लागू भएको समय त्यति लामो भइ नसकेको र आर्थिक कसौटीपनको कारणले भएका उपलब्धिहरू पनि तपाईँको चाहिँ सूचीकृत हुन नसकेको परिस्थिति छ र बिस्तारै यिनीहरू सूचीकृत हुन्छन् र राजनीतिक दलहरूले आफूले आफू सत्तामा रहँदा कुन किसिमको चाहिँ काम गरे है त भनेर जनतालाई श्रेष्ठ प्रस्तुत गर्नु नसक्नु नै एउटा ठुलो तपाईँको चाहिँ आर्थिक परिचालनको कमजोर हो। उसले सूचाङ्क चाहिँ प्रवेश गर्न नसक्नु र अहिले तपाईँको हामीले हेर्दै जाँदाखेरि लोकतान्त्रिक व्यवस्था आइसकेपछि यो भ्रष्टाचारको चाहिँ मात्रा बढेर 101 चाहिँ राष्ट्र गएको छ। नेपाल चाहिँ तपाईँको विश्वको चाहिँ विश्वमान सूचीमा हेऱ्यो भने भ्रष्टाचारको 101 मुलुकमा गइरहेको छ र यो भ्रष्टाचार नीतिगत हो कि व्यक्तिगत हो कि यो भ्रष्टाचार तपाईँको चाहिँ के हो यो विषयमा चाहिँ अब सरकारले चाहिँ नयाँ किसिमको कानुन ल्याएर त्यो पनि गर्नुपर्छ। किनभने कतिपय कुराहरू त आरोपको लागि आरोप पनि हुनसक्छ। हामीले चाहिँ तथ्यका आधारमा बोल्नुपर्छ, तथ्यको आधारमा बोल्नु हुँदैन। कुन राजनीतिक दलले कति भ्रष्टाचार गर्यो भनेर जुन तपाईँको आइरहेको छ नि तपाईँको तन्त्र नि यसमा केही कुरा त छ तर कति कुरा छ त त्यो स्ट्यान्डर्ड नम
राजनीतिक दलहरूको सन्दर्भमा कतिपयले मैले यहाँलाई सोध्दैछु, कतिपयले राजनीतिक दलहरू बढी सत्ता केन्द्रित भए जनताका आशा अपेक्षा छायामा परे भनेर पनि आलोचना गरिरहेको अवस्था छ। यथार्थ धरातल भित्र नेपालको विद्यमान राजनीतिक चरित्रलाई कसरी व्याख्या गर्न सकिन्छ? अब राजनीतिक परिवर्तनहरू हुँदै गए, संविधान कानूनहरू निर्माण हुँदै गए, एक किसिमले भनियो भने अहिले राजनीतिक दलहरूले अब चाहिँ राजनीतिक स्थिरता हुनुपर्छ, मुलुकको आर्थिक विकास हुनुपर्छ सक्छ। हामीले संविधान कानून निर्माण गर्ने कुरालाई एक हिसाबले लगभग अगाडि बढ़ाइसकेका छौं। अबको हाम्रो ध्येय भनेको मुलुकको आर्थिक समृद्धि र विकास हो भनेर सत्ताको नेतृत्व गर्ने दलहरू र देशका मुख्य ठूला दलहरू प्रमुख दलहरूले त्यो भनिरहेको अवस्था पनि छ। दलहरूका पनि आफ्नै किसिमका बाध्यताहरू हुन सक्छन्। जनस्तरको खबरदारी पनि सोही अनुरूपको हुन सक्छ होला। समग्र यो फेरी फेरीमा मुलुकको अहिलेको राजनीतिक चरित्रलाई छोटकरीमा कसरी व्याख्या गर्न सकिन्छ?
धन्यवाद। यो मैले प्रष्ट रूपमा चाहिँ सुरुदेखि भन्दै आएको के हो भने, नेपाल जस्तो मुलुकमा सांसदहरूले कति समय तपाईँको चाहिँ सदन चलाउने भन्ने कुरा तपाईँको उनीहरूको नियममा क्लियर लेख्न पर्यो क्या। यो सधैँभरि कति बेला चलाउने, यी छ महिना, यस्तो होइन। जस्तै मान्नुहोस् पुसमा फागुनको समयमा तपाईँको चाहिँ के हुन्छ त भन्दा, झरी पनि हुन्न, वर्षा पनि हुन्न, केही जाडो हुन्छ, त्यति बेला सांसदहरूले तपाईँको चाहिँ आफ्नो निर्वाचनमा फर्किनुपर्छ। त्यस्तै गरेर तपाईँको यो जुन हाम्रो जेठ असार साउन भर्दै छ, त्यो भारी बेल जुन वर्षा हुन्छ, त्यति बेला उनीहरूले चाहिँ समय सदनमा बिताउनु पर्ने हुन्छ। कमसेकम 12 महिनामा 4 महिना हिउँदै र बर्खे गरेर 4 महिना, दुवै महिना चाहिँ सांसदहरू अनिवार्य रूपमा तपाईँको चाहिँ सदनमा उपस्थित हुने, त्यसपछि गएर त्यस बाँकी चाहिँ जुन 8 महिना छ, त्यो 8 महिनाको समय पुरै तपाईँको उनीहरूले जनतामा दिनुपर्छ। र उनीहरू जनतामा ती कुराहरू दिइसकेपछि उनीहरूले आफ्नो राजनीतिक दलको चाहिँ नेतृत्व भएको चाहिँ स्थानीय तहले के विकास गर्यो, जनतालाई कस्तो ल्याउनु पर्थ्यो क्या, या प्रचण्डले के गर्यो, माधव कुमारले के गर्यो, शेरबहादुरले के गर्यो, केपीओलीले के गर्यो भनेर चाहिँ नेतालाई गाली गर्नुभन्दा पनि हाम्रो दलको नेतृत्वमा भएको सरकारले यिनी काम गर्यो भनेर प्रत्येक जनतालाई गएर घुलमिल गर्नु पर्छ। आज चाहिँ उनीहरू खालि विदेश भ्रमणतिर जाने, अनि तपाईँको अनावश्यक रूपमा चाहिँ सदन लम्बाउने, कानुनकै रूपमा चाहिँ अगाडि बढ्ने जुन एउटा चाहिँ परम्परा हाम्रो छ, यसका कारणले गर्दाखेरि धेरै ठुलो समस्या आएको छ। यसलाई तिर्नको लागि अब के गर्नुपर्छ त भन्दा, फिक्स टाइम, यो महिनादेखि यो महिनासम्म तपाईँको वर्षे अधिवेशन, यो महिनादेखि यो महिनासम्म हिउँदे अधिवेशन। अब हामीले बर्खे र हिउँदे अधिवेशनलाई पनि तपाईँको हामीले परिवर्तन गर्न सक्छौँ, किनभने जुन समयमा जनताका लागि जनताको ठाउँमा पुग्न सकिन्छ त्यो समयमा हामी जनता कहाँ जाउँ, किनभने भौगोलिक हिसाबले विविधता भएको हाम्रो देश हो। जुन समयमा अब चाहिँ तपाईँ काठमाडौँ बस्नु त तपाईँको कुनै भौगोलिक विविधताको आवश्यकता भएन नि, जस्तो भेलबाडीमा पनि तपाईँको चाहिँ यहाँ बस्न सक्ने स्थिति भयो। र ती त्यो प्रक्रियालाई छुट्याएर जानेर आफ्ना उपलब्धिहरू जनतामा सार्वजनिक गर्ने हो भने नेपालको विकासको क्रम पनि तपाईँको अहिलेको सोचे जस्तै खराब चाहिँ छैन। एकदम त्यो कुरा आर्थिक रूपमा पनि नेपालीहरू अहिलेको सोचे जस्तो, अहिलेको सामाजिक सञ्जालमा आए जस्तो त्यस्तो विपन्नताको स्थिति छैन, किनभने अमेरिकासँग पनि ऋण छ, बेलायतसँग पनि ऋण छ, चिनसँग पनि ऋण छ, भारतसँग पनि ऋण छ, नेपालसँग पनि ऋण छ। हामीलाई त अलि सजिलैसँग यो ऋणबाट मुक्ति हुने हाम्रा आधारहरू छन्। जस्तै हामीले जल स्रोतको विकासमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छौँ र अझै खेल्न सक्ने सम्भावना। त्यस्तै गरेर पर्यटनको हिसाबले हामीले चाहिँ धेरै पर्यटकहरू यहाँ भित्राउने र सम्भावित खोजीहरू गर्ने र विभिन्न सुख र सुविधाहरू उनीहरूलाई दिने भने त्यो पनि हामीसँग सम्भावना छँदैछ। मेन कुरा त तपाईँको आर्थिक उपलब्धिको चाहिँ बाधक भनेकै राजनीतिक कतिङ्गन हो। जनताहरू, नेपालका जनताहरू त तपाईँको बहुप्राणी भन्ने तपाईँ सुन्नुभएको छ, बहुप्राणी छन्, जे भने पनि मानिलिएका छन्। त्यत्रो ठुलो तपाईँको यिनीहरूले चाहिँ अपेक्षा पनि गरेका छैनन्। नेपाली जनताले बोल्न पाउनुपर्छ भनेर आजको आन्दोलनमा लडे, बोल्न अहिले पाइएकै त्यसलाई हामीले एउटा उपलब्धि भन्नै पर्छ। र मैले अघि नै भनिसकेको छु, आर्थिक परिफेरीमा पनि तपाईँको महत्त्वपूर्ण उपलब्धिहरू भएकै छन्। ती उपलब्धिहरूलाई कसरी मापन गर्ने भन्ने विषयमा तपाईँको चाहिँ एउटा स्थायी किसिमको तपाईँको संयन्त्र गर्न आवश्यकता छ। जस्तै हाम्रो नेपालको सबभन्दा कमजोर भएको इन्जिनियरिङ तपाईँको चाहिँ सर्वे, इन्जिनियरिङ सर्वे कमजोर भएका कारणले गर्दाखेरि नेपालमा एउटै ठाउँमा अरबौँ रुपियाँ चाहिँ तपाईँको ध्वस्त भइरहेको छ, जसका कारणले गर्दाखेरि हामी एउटा समस्या परिरहेका छौँ। तपाईँलाई नयाँ तथ्यमा बताइदिउँ, एउटा चाहिँ काम गर्दाखेरि कहाँ बिजुलीको पोल गाड्ने हो, कहाँ खानेपानीको पोल राख्ने हो, कहाँ ढल राख्ने हो भन्ने विषयमा तपाईँको एउटा बाटोलाई एक वर्षमा तपाईँको 12 पटकभन्दा बढी तपाईँको तोडफोड गरिन्छ। त्यस कारण यो इन्जिनियरिङ जुन चाहिँ कमजोरी छ नि, यो इन्जिनियरिङ कमजोरीलाई तपाईँको सम्पूर्ण राजनीतिक दलहरूले मनन गर्नुपर्छ। मैले आजैदेखि नेपालका राजनीतिक दललाई आह्वान गर्छु कि तपाईँहरू नेपालमा विकासको बाधक भनेकै तपाईँको इन्जिनियरिङ चाहिँ स्पष्टता नहुनु हो, किनभने एउटा बाटोलाई हजार चोटि किन खन्नुहुन्छ, जहाँ ढल राख्ने हो, ढल कहाँबाट जाने हो, त्यो ढल जाने व्यवस्था होस्, बिजुलीको पोलमा लाने तारहरू अमेरिकामा कसरी गर्ने त्यो त तपाईँको इन्जिनियरले सोच्नु पर्यो नि, पढेर आउनु पर्यो नि तपाईँको. यत्रो अहिलेको युगमा त अमेरिका कसरी गरिरहेको छ, बेलायतमा कसरी गरिरहेको छ, यो आदि नगर्दाखेरि हाम्रो खर्च बढेर हाम्रो आर्थिक ड्यामेज भइरहेको स्थिति छ हरेक ठाउँमा तपाईँको बाटोघाटोको चाहिँ सन्दर्भमा.
मैले यहाँलाई अब नागरिकको सवालमा केही प्रश्न गर्न चाहे. जस्तो मुलुक निर्माणमा नागरिकको पनि भूमिका हुन्छ होला, व्यक्ति पनि जिम्मेवार हुनुपर्छ होला. जस्तो मुलुक बनेन, देशमा सम्भावना छैन भनेर निराशा व्यक्त गरिरहन भन्दा देशभित्रै सम्भावनाको खोजी पनि एउटा व्यक्तिले, जिम्मेवार नागरिकले गर्नुपर्छ होला. पछिल्लो समय मुलुकमा विभिन्न किसिमबाट, खास गरी भनौं सामाजिक सञ्जालबाट भए नभएका निराशाहरू पनि पैदा गर्ने, त्यस किसिमको प्रचार प्रसार गर्ने प्रचलन पनि बढ़िरहेको छ. व्यक्ति पनि जिम्मेवार हुनुपर्ने र आफ्नो देश निर्माणका लागि व्यक्तिले पनि जिम्मेवार भएर लाग्नुपर्ने भूमिका पनि हुन्छ होला. यसतर्फ नागरिकले आफ्नो राष्ट्रप्रतिको भूमिकालाई कसरी निर्वाह गर्नुपर्छ, नागरिक कुन हदसम्म जिम्मेवार हुन्छ?
अब यहाँ मैले तपाईँको यो विषयमा बोलिरहँदा कतिपयलाई चित्त दुख्न पनि सक्छ, तर मैले के भनिरहेको छु भने नेपालमा फरेन इक्जाम्पल, जस्तै मैले एउटा कान्ठेपला गाउँपालिकाको एउटा वार्डको उदाहरणमा मैले गर्छु. त्यो जग्गा टोटल बेच्दाखेरि 2 लाख पर्छ र त्यसमा फल्ने सुन्तलाको मूल्य 18 लाखभन्दा माथि पर्छ र ऊ विदेशमा गएर तपाईँको चाहिँ 12 लाखमा काम गर्छ. यस्तो परिस्थिति छ, यस्तो परिस्थितिमा चाहिँ सबैभन्दा गहिरो जिम्मेवार त हामी नागरिक नै. क्लियर तपाईँलाई मैले बताइदिन्छु, सबभन्दा गहिरो जिम्मेवार हामी नागरिक हौँ. किनभने अमेरिकामा बस्छ तपाईँको, त्यहाँ गएर तपाईँको चाहिँ अमेरिकाको चाहिँ D4 को उसले काम गर्छ, तपाईँको भाँडा मार्ने कुचो लाउने काम उसले अमेरिका गर्छ र अनि त्यसले आएर के गर्छ भन्दा नेपालको विरोध गर्छ. यस्तो कारणले गर्दाखेरि आज हामी धेरै रूपमा पछि परेका छौँ. जस्तै अहिले हाम्रो गाउँठाउँमा, हाम्रो नेपालको गाउँठाउँमा तपाईँको सुन्तला खेती मात्रै लगाउनु भयो भने तपाईँको चाहिँ लगभग 1 खरब नेपाली रुपियाँ बराबरको सुन्तला हामीले भारतमा बेच्न सक्छौँ, चिनमा बेच्न सक्छौँ. आज हामीले त्यसको 4 गुणा संख्याको सुन्तला हामीले नेपालमा खरिद गरिरहेका छौँ. त्यस कारण हामी नागरिकहरू त तपाईँको कुनै हालमा जिम्मेवार छैनौँ. हेर्नुहोस् मैले क्लियर मैले भन्दछु, किनभने हाम्रो एउटा अहिले के छ, सामाजिक सञ्जाल छ, त्यो युट्युब भन्ने भ्यू त्यहाँ बढ्दो रहेछ अनि त्यो भ्यू बढेर उसले डलर पाउँछ अरे, त्यो डलर पाउने भएर उसले जे मन लाग्छ तपाईँको हाइलाइटेड कुराहरू त्यहाँ गरेर तपाईँको यो नेपाल देशलाई चाहिँ तपाईँको समाप्त गर्ने उद्देश्य चाहिँमा हामी पनि सहायक बनिरहेका छौँ. यसमा चाहिँ दुई मत छैन, किनभने हामीले पहाड तराई र हिमालका कुराहरू हेरेका छौँ. हिमालमा हुने कुराहरू, पहाडमा हुने कुराहरू, तराईमा हुने कुराहरूको विषयमा हामीलाई राम्ररी थाहा छ, तर हामी यस्तो गर्दैनौँ. आज हाम्रा लगभग चाहिँ पहाडका चाहिँ 40-50% तपाईँको जग्गा खाइन्छ. त्यो 40-50% जग्गामा सुन्तलाको मात्रै खेती गर्नुहुन्छ भने तपाईँको नेपाली जनतालाई राम्रोसँग भात खान पुग्ने, चामल किन्न सक्ने, दाल किन्न सक्ने र उनीहरूको चाहिँ सामान्यतया आर्थिक जो गर्न सक्ने क्यापेसिटी त्यहाँबाट बिल्डअप हुन्छ. तर जनताले के गरिरहेको छ भन्दा त्यहाँ बसेको नै अहिले तपाईँको पङ्गु भइरहेको छ. तपाईँ कतिको सुन्तला बेच्नुहुन्छ भनेर तपाईँले कसैलाई सोध्नुभयो भने मैले त 12 लाखको सुन्तला बेच्छु भने तपाईँको छोराछोरी कहाँ छ फलान ठाउँमा, जग्गाको मूल्य कति दिन्छन् त त्यहाँभन्दा 2 लाख. एक वर्ष 12 लाख तपाईँको चाहिँ आउने चिजको 2 लाखमा तपाईँको मूल्य भयो भने अब जनताकोबाट भएको परिस्थिति, राज्यकोबाट आएको नै जुन नीति नियमहरू र हाम्रो अहिले व्यवहारिक प्रचलनमा कहाँनिर फरक छ बताइदिनुहोस् त मलाई.
हुन्छ हुन्छ, हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ.
आम्दानी हुन्छ 1 वर्षमा 12 लाख हुन्छ, 2 लाख किन जग्गा बेच्नु पर्यो, त्यसैमा गएर अरू सब सुन्दर लगाए हुन्न.
हुन्छ, हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ.
20 लाख रुपियाँ तपाईँको सर्मकै घर लगेर अहिले व्यवहार दिन्छ.
हुन्छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद. हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ. आदरणीय श्रोताहरू, आजको अन्तरसंवादमा हामीले प्रजातन्त्र दिवसको सन्दर्भमा मुलुकले प्राप्त गरेका उपलब्धि, समीक्षाका विषय लगायतमा केन्द्रित भएर त्रिभुवन विश्वविद्यालय राजनीति शास्त्र विभागका प्रमुख डाक्टर ईश्वरी प्रसाद कणेलसँग कुराकानी गर्यौं. आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ. प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद. तपाईँको दिन शुभ रहोस्. हवस्त, नमस्कार.